नमस्कार, कार्यक्रम संयोजक ललिजन रावलका साथमा रीता तिमल सिन्हा र म तारा प्रसाद वस्तीको तर्फबाट रेडियो नेपाल सुनिरहनु भएका यहाँहरू सबैलाई साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक बिहिबार बिहान 8:30 बजेदेखि करिब आधा घण्टा प्रसारण हुन्छ। त्यसै गरी शनिबार बेलुकी 9 बजेको समाचारपछि साहित्य संसार कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। तपाईँले रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np पनि साहित्य संसार कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। रेडियो नेपालको न्यूज पोर्टलमा गएर तपाईँको फुर्सदको समयमा जुनसुकै बेला यो कार्यक्रम सुन्न सक्नुहुन्छ। साहित्य संसार कार्यक्रममा आज कवि लोकेश ढकालसँगको संवाद सुनाउँछौ, साथमा कवि ईश्वर वल्लभको धुवाको जंगल र देवी पराजुलीको बुवा शीर्षकका कविताहरू र खगेन्द्र बस्यालले लेख्नु भएको अर्को कथा शीर्षकको लघु कथा सुन्नुहुनेछ। पूरै कार्यक्रम सुनेर साथ दिनुहोला।
कवि ईश्वर वल्लभको कविता धुवाको जंगल। माथि आकाश हेर्नु छ, क्षितिज छुनु छ, एक जनालाई फूलको थुंगा दिनु छ, नजिकमा कोही छ कि छैन। माथि आकाश हेर्नु छ, क्षितिज छुनु छ, एक जनालाई फूलको थुंगा दिनु छ, नजिकमा कोही छ कि छैन। यदि छ भने उसलाई बोलाउनु छ, यदि छ भने उसलाई बोलाउनु छ, फेरि एउटा लहर र लश्कर बनाएर पर पुग्नु छ। साँझको रक्तिम कलिलो घाम सायद कतै हराएछ, साँझको रक्तिम कलिलो घाम सायद कतै हराएछ, बिहानको सखार पनि देखिएन, ओरालो पनि छैन, कता गए ती बस्तीहरू। बिहानको सखार पनि देखिएन, ओरालो पनि छैन, कता गए ती बस्तीहरू, कता गए ती आफन्तहरू, कता गए ती आफन्तहरू, कता गए ती बस्तीहरू। यही धुवाको जंगलमा सबैलाई खोज्नु छ, यही धुवाको जंगलमा सबैलाई खोज्नु छ।
इतिहासको पानाबाट स्तम्भमा कवि ईश्वर वल्लभको धुवाको जंगल शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। अब साहित्यिक संवादको पालो। आज साहित्यिक संवादमा हामी संवाद गर्छौ कवि लोकेश ढकालसँग। कवि ढकाल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई आउनुहोस् कार्यक्रममा स्वागत गरौं। कवि ढकालज्यू, यहाँलाई रेडियो नेपालको साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद, नमस्कार।
हजुर ढकालज्यू, साहित्यिक सिर्जनातर्फ तपाईँ कसरी आकर्षित हुनुभयो, तपाईँको बाल्यकालको साहित्यिक परिवेश र साहित्यिक रुचिका बारेमा थोरै सम्झना गरौं न आजको यो संवादको शुरूआतमा।
होइन, मैले ताराजी अब साहित्यिक यात्रामा लाग्छु भनेर जानेर साहित्यिक यात्रामा लाग्ने भन्दा पनि म लामो समयदेखि विद्यार्थी कालदेखि राजनीतिक यात्रामा लागेको मान्छे हुँ।
हजुर,
मलाई पहिलो प्रेरणा दिने मेरा एकजना श्रीराम ढुङ्गाना भन्ने कवि हुनुहुन्थ्यो, उहाँ लक्ष्मीप्रसाद देवकोटादेखि लिएर म अब यो बालकृष्णसम्म सबैसँग चाहिँ उहाँको राम्रो सम्पर्क थियो र उहाँले त्यस बेला म सानै हुँदा नि जस्ता कि तस्तै भन्ने एउटा कविता सङ्ग्रह निकाल्नु भएको थियो र त्यो कविता बडा क्रान्तिकारी कविताहरू पनि थिए अनि त्यो कविता पढिसकेपछि मलाई यो साहित्यतिर अलिकति त्यसले यो त्यो पुस्तक निस्किएको 2027 सालमा हो। त्यस पछाडि त्यो पुस्तक मेरो बाल्य अवस्थामा नै त्यो पुस्तक मेरो माताजीले मेरो हातमा पार्नुभयो आफ्नो भाइको कृति, अनि त्यो कृति पढिसकेपछि त्यो वातावरणमा अलिकति कविताप्रति मलाई कुदकुत्याउने काम त्यो जस्ता कि तस्तै कृतिले गर्यो। अनि हामी त्यस पछाडि चाहिँ बिस्तारै विद्यार्थी आन्दोलनमा लाग्दैनौँ, प्रजातान्त्रिक आन्दोलनमा प्रतिबन्धित कालमै राष्ट्रिय त्यहाँ पञ्चायती व्यवस्था विरुद्ध हामी प्रजातान्त्रिक आन्दोलनमा थियौँ। त्यस क्रममा अनि विभिन्न साहित्यिक समारोहहरूमा त्यस बेलामा बिस्तारै सडक कविता क्रान्ति पनि भयो, त्यसबाट पनि हामीलाई अभिप्रेरित मिल्यो। त्यस कारण ठाउँ मन यसो कहीँ पाउने बित्तिकै एउटा कविता चाहिँ लेखेर लिएर जाने मेरो सुरुवात भयो। हालाकि मैले निकै राम्रो कविता लेख्ने भन्ठान थिएँ त्यस बेलामा, तर पछि यसै हेर्दै गर्दा नारा मात्रै लेखे जस्तो लाग्थ्यो। कवि त्यसमा कविताको भाव भन्दा पनि त्यो शब्दले बढी नाराको प्रतिनिधित्व गर्थ्यो। तर एउटा यसो कृति बोकेर गएपछि मञ्चमा भाषण गर्नै चाहिँ भर्खर भर्खर फुच्चे फुच्चे विद्यार्थी भाइहरूलाई नदिइहाल्ने, एउटा कविता खल्तीमा बोकेर गएपछि कविता वाचन गर्न अनि आम मासको बिचमा आफ्नो अनुहार देखाउनको लागि त्यसले चाहिँ प्रेरित गर्थ्यो। र त्यो प्रेरणाले नै म बिस्तारै बिस्तारै अलिअलि कविता लेख्नेतिर लागेँ। तथापि अब म साहित्यतिर भन्दा बढी अब राजनीतितिरै बढी फसिएको हुनाले पनि यो 46 सालको राजनीति परिवर्तनभन्दा अगाडि बढी अलिकति गजल र कविताहरू अलिकति लेखिन्थ्यो। त्यो क्रम चाहिँ अब अहिले पातलो 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 हुँदै नै आयो, अलिअलि लेखिन्छ। अनि त्योभन्दा ज्यादा राजनीतिक लेखहरू राजनीतिक विचारहरू दिने क्रम चाहिँ निरन्तर छ, तर साहित्यमा चाहिँ अलिकति निकै कम छ। तथापि लेख्न छोडेको चाहिँ छैन, मेरो प्रेरणा चाहिँ यसरी नै म लेखनमा अलिकति थोरै अगाडि बढेको हुँ।
हजुर, यहाँले झन्डै 5 दशक अघिको आफ्नो स्मरण गर्नुभयो साहित्यप्रतिको आकर्षणको कुरा, तपाईँका कविताहरू प्रकाशन हुने क्रमको सुरुवातका दिनलाई चाहिँ अहिले कसरी सम्झना गर्नुहुन्छ?
होइन, सुरुका दिनमा अब एउटा कविता प्रकाशित गर्नका लागि पनि स्थापित नहुँदा त बडा गाह्रो हुन्थ्यो नि। कविता लेख्यो, प्रकाशित गर्ने ठाउँ पनि पाउन मुस्किल त मुस्किल हुन्थ्यो। तथापि अब म अब यो अलिकति विद्रोही भएको हुनाले प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय कविता महोत्सवमा म त्यति भाग लिँदैन थिएँ। त्यस बेलामा भन्ज्याङ्गमा राजा भेटियो र चौतारीमा रानी भेट्यो, यस्तै यस्तै शीर्षक हुन्थ्यो। हामी एउटा विद्रोही भएको हुनाले त्यो हामी हुँदैन थियो। तर मैले अब स्कुल लेभलमा कलेज लेभलका प्रतियोगिताहरूमा चाहिँ भाग लिन्थेँ, प्रथम पुरस्कार द्वितीय तृतीय पनि म पाउँथेँ। तर एउटा प्रसङ्ग मेरो बडा रोचक प्रसङ्ग छ, 2043 सालमा चाहिँ नि यो नेपालमा विश्व हिन्दू महासम्मेलन भएको थियो। त्यो विश्व हिन्दू महासम्मेलन क्रममा त्यो आयोजक समितिले राष्ट्रव्यापी कविता प्रतियोगिता अनेकतामा एकता हिन्दू संस्कृतिको विशेषता भन्ने शीर्षकमा 100 शब्द नबढाइकन कविता लेख्ने प्रतियोगिताको आयोजना गरेको थियो। त्यो चाहिँ अलिकति संस्कृतिसँग सम्बन्धित छ, ठिक छ नि त भनेर एउटा कविता लेखेर मैले पठाएँ।
हजुर,
त्यो कवितामा मेरो एउटा शब्द नमठ हो नमस्जिद भन्ने शब्द पनि थियो। पछि निर्णायक टोलीले यो हिन्दूहरूको कवितामा मठ र मस्जिद यी शब्द आएको हुनाले यसलाई यो कवितालाई चाहिँ हटाउने प्रतियोगिताबाट हटाउने भन्ने कुरो पनि भयो। त्यो बहुदल आइसकेपछि राष्ट्रकवि तत्कालीन प्रज्ञा साहित्य प्रज्ञा प्रतिष्ठानको उहाँ उपकुलपति हुनुहुन्थ्यो माधव घिमिरे, चुडामणि भट्टराई उहाँ साहित्य सदस्य सचिव हो कि, अनि त्यसमा कृष्णचन्द्र सिंह प्रधान र कवि मोहन कोइराला पनि त्यसको सदस्य हुनुहुन्थ्यो। एक दिन 47 सालमा डाक्टर ध्रुवचन्द्र गौतमको घरमा इभिनिङको एउटा साँझ जमघटको बेलामा अनि भो मोहन कोइराला र कृष्णचन्द्र सिंह प्रधानजीले खोल्नुभयो। त्यस बेला तपाईँको कविता फर्स्ट कविता हो, फर्स्ट हुनलाई मैले घोषित चिक्क पारेको, तर त्यहाँ चाहिँ त्यो किसिमको यसलाई हटाउने भयो, हामीले विद्रोह गऱ्यौँ, यो कवितालाई हटाउने हो भने यो निर्णायक उसबाट हटाउने भयो, यो हामी यहाँ बस्नुको औचित्य छैन यो निर्णायक समितिमा भनेर उहाँले विद्रोह गरेपछि कम्प्रोमाइजमा तपाईँलाई थर्ड घोषणा गरिएको हो, फर्स्ट नगरेर भनेर भन्नुभयो। रोचक प्रसङ्ग पनि त्यस बेलामा मोहन कोइराला र कृष्णचन्द्र सिंह प्रधानले भनेको म अहिले पनि सम्झन्छु।
हजुर,
अब लेख्ने क्रम पनि बिस्तारै अलिअलि लेखिँदै गइयो।
हजुर, नेपाली साहित्यमा लोकेश ढकाल एउटा स्थापित नाम हो, यसरी नेपाली साहित्यमा स्थापित हुनका लागि चाहिँ तपाईँले जस्तो अघि भन्नुभयो नि केही सङ्घर्ष पनि गर्नु पर्यो, ती कुराहरूलाई आज सम्झँदा चाहिँ यहाँलाई कस्तो लाग्छ?
म आफू अब थोरै लेख्ने हो, म एकदमै स्थापित उम्दा कवि साहित्यकार भन्न त म रुचाउँ, म त्यति थोरै लेखिएको मान्छे हुँ। तर मैले अब चाहिँ के भनेदेखि चाहिँ अब साहित्यमा यति धेरै नेपाली साहित्यमा स्थापित जुन साहित्य जुन गतिले जुन किसिमको जान विशेष गरेर 7 सालदेखिका पछिल्लो पुस्ता यहाँसम्म आइपुग्दाखेरि साहित्य नेपाली साहित्य जुन ढङ्गले उचाइमा पुग्नु पर्थ्यो त्यो ढङ्गले त पुगेको छैन। म त्यसको मूल्याङ्कन गर्ने अनि त्यसको बारेमा बोल्ने म अथोरिटी त्यसको अध्ययन गरेको व्यक्ति त होइन, म सामान्य पाठक मात्रै हुँ, थोरै लेख्ने बढी चाहिँ म आफूलाई पाठक हो भन्ने म रुचाउँछु। तर अब चाहिँ लेख्ने क्रम चाहिँ अब निरन्तर नभए चाहिँ ब्रेक ब्रेक भएका भने राजनीतिले अलिकति विश्राम लिएको बेला लेखिँदो रहेछ, कि चाहिँ अलिकति बरु चाहिँ लेखिने भनेको प्रहरीले थुनेको बेलामा जेलभित्रै बसिहाल्न फुर्सद हुने कि त्यो बेला लेखिँदो रहेछ, बाहिर चाहिँ फुर्सद कम भएर पनि हो त्यो प्रायोरिटी पनि त्यसलाई दिएन। त्यस कारणले म यसलाई चाहिँ एकदमै यो तपाईँले भनेको जस्तो म त्यो साहित्यको चाहिँ स्थापित कवि हुँ भनेर म आफूलाई जुन दावी चाहिँ म गर्न सक्दिनँ।
हजुर, आदरणीय श्रोताहरू, आज साहित्य संसार कार्यक्रममा हामी कवि लोकेश ढकालसँग कुराकानी गरिरहेका छौं। कविज्यू, एकैछिन यो संवादलाई रोकेर हामी यहाँको एउटा कविता सुन्न चाहन्छौ।
अब मैले अहिले मसँग लेटेस्ट यो कविता जो प्रकाशित भएको कविता मैले तत्काल यो एक वर्षमा पनि दुईटा कविता त मेरो प्रकाशित भएको छ, त्यो मेरो अहिले यहाँ संवाद गर्ने बित्तिकै तुरन्त म यहाँ उपलब्ध हुन सकेन। तथापि मेरो पुरानो कृतिबाट नै म एउटा कविता यहाँलाई म प्रस्तुत गर्ने अनुमति चाहन्छु। मैले अघि नै भने मैले त्यो पृष्ठभूमि पनि बताइसके हुनाले त्यो अनेकतामा एकता हिन्दू संस्कृतिको विशेषता, त्यो कविताको पछि मैले यसमा चाहिँ मेरो संस्कृति भन्ने मैले शीर्षक दिएको छु। म त्यही एउटा कविता यहाँको समक्ष राख्ने अनुमति चाहन्छु। मेरो संस्कृति, त्यसैमा यो पछि मधुपर्कमा पनि प्रकाशित भएको थियो 2044 सालमा।
हजुर,
मेरो संस्कृति त्यो आकाश गङ्गा हो, अरबौं ताराहरूको चमकमा जसको अस्तित्वले कोल्टे फेर्दछ, यो त्यो महासागर हो, थोपा थोपा सङ्गालेर यसले विशालताको अपरिमित विस्तार पाएको छ, र मेरो हिन्दुत्व गुलाबको त्यो फूल हो जसको प्रत्येक पत्रमा संसारका सारा सुगन्ध मगमगाइरहेका हुन्छन्। मेरो संस्कृति आफूलाई बाँड्न मन पराउँछ, मेरो संस्कृति आफूलाई बाँड्न मन पराउँछ, जसरी सविता छरिन्छन् अगणित किरण भएर प्रत्येक दिन ब्रह्माण्डमा, र जसरी धरतीले बाँडेकी छिन् तिर्खाएकालाई पानी र थाकेकालाई छहारी। मेरो संस्कृति मानव सभ्यताले गुनगुनाएको सबभन्दा मिठो धुन हो, र यो अरूका लागि मर्ने महापुरुषहरूको स्मृतिमा गाइने पवित्र गीत हो। मेरो संस्कृति न मठ हो न मन्दिर, यो देश पनि होइन न द्वीप नै हो, यो त मानवीय आस्थाको सर्वोत्कृष्ट अभिव्यक्ति हो, जहाँ व्यक्तिले समष्टिमा र अनेकताले एकतामा आकार ग्रहण गर्दछ। धन्यवाद।
हजुर, कवि लोकेश ढकालज्यू, यहाँको मेरो संस्कृति शीर्षकको सुन्दर कविता वाचनका लागि हार्दिक धन्यवाद व्यक्त गर्छौ। कविज्यू, यहाँको रुचिका बारेमा थोरै कुरा गरौं। साहित्यका विभिन्न विधाहरू मध्ये कवितालाई नै किन रोज्नुभयो?
कविता त्यो भाव अभिव्यक्तिको विचार अभिव्यक्तिको सर्वोत्कृष्ट एउटा चाहिँ साहित्यिक विधा हो। सानो कवितामा पनि यसले व्यापक अभिव्यक्ति, यसले मार्मिक ढङ्गले कलात्मक तरिकाले अभिव्यक्ति गर्नका लागि चाहिँ सहज माध्यम पनि हो। हालाकि सबै अभिव्यक्ति कविता हुँदैनन्, त्यहाँ साहित्य लालित्य त्यहाँ चाहिँ कला पक्ष सबै हुनुपर्छ, सबै अभिव्यक्ति छोटा सबै अभिव्यक्ति कवितै हुन्छन् भन्ने हुँदैन, कविताको धर्म त निर्वाह गर्नुपर्छ नै। तथापि अब मैले आफ्नो भाव अभिव्यक्तिमा विशेष गरेर मेरा कृतिहरूमा स्वतन्त्रता प्रजातान्त्रिक मूल्य मान्यता र यो विभिन्न किसिमका विसङ्गति विकृति, मैले अब प्रेम भावका कविताहरू भन्दा पनि बढी यिनै विषयमा चाहिँ स्वतन्त्रताको पक्षमा प्रजातन्त्रको पक्षमा मूल्य र मान्यताको पक्षमा मानव अधिकारको पक्षमा शान्ति र अहिंसा यी विषयमा नै मैले धेरै मेरा कविताहरू छन्, र ती विषयहरूमा संक्षेपमा आफ्ना वाणीलाई अभिव्यक्ति गर्ने सबैभन्दा चाहिँ सरल सहज र उत्कृष्ट विधा मैले कवितालाई नै पाएर मैले कवितामा नै साहित्यको अरू कृतिमा मैले कथा लेख्दै नलेख्या भन्ने चाहिँ होइन, तर त्यो एकदम उत्कृष्ट कथा मैले भन्न लागेका मेरा कथाहरू मैले त्यसतर्फले म कन्सन्ट्रेट पनि भइनँ। कविता जति लेख्यो कवितामै लेख्यो, भएन भने अभिव्यक्ति त अब राजनीति फिल्डमा भएन, राजनीति अरू निबन्धहरू अरू विभिन्न किसिमका आर्टिकलहरू त मेरो नियमित आउँछ नै। अब साहित्यमा मैले कवितालाई रोज्नुको चाहिँ कारण आफ्नो भाव अभिव्यक्तिको सहज माध्यम भएर नै मैले यसलाई रोजेको हुँ।
हजुर कविज्यू, 40 को दशक ताका नै कवितामा यहाँ निकै सक्रिय हुनुहुन्थ्यो, त्यसपछिका केही वर्षहरूमा चाहिँ यहाँ त्यति सक्रिय नहुनु भएको जस्तो देखिन्छ। यहाँले पनि अघि भन्नुभयो कवि लोकेश ढकाललाई राजनीतिक कर्मी व्यक्तित्व लोकेश ढकालले चाहिँ थिचेको हो, के लाग्छ यहाँलाई?
होइन, म अब मेजर रूपमा मेरो परिचय राजनीतिक व्यक्तित्व नै हो, एउटा राजनीतिक कर्मी हुँ। झन्डै झन्डै यो चार दशक म पुरै राजनीतिमा नै म रह्यो र मेरो पत्रकारिता पनि सँगसँगै हो। मैले विभिन्न पत्र पत्रिका दैनिक साप्ताहिकको सम्पादन पनि गरेँ छैल साल अगाडि। त्यस पछाडि 2046 सालमा राजनीति परिवर्तन भइसकेपछिको विकसित भएको खुल्ला राजनीति परिवेशमा म पूर्ण रूपमा राजनीतिमा घुम्नेको कारणले गर्दाखेरि राजनीतिले मेरो साहित्यिक व्यक्तित्वलाई चाहिँ नि ओझेलमा पारेको हो। त्यो कसै कारणले मेरो आफ्नै कारणले हो कि मैले साहित्यमा बढी समय दिइनँ, साहित्यलाई मैले कम समय दिएको कारणले पनि म राजनीतिमा बढी अगाडि बढेँ, साहित्यमा कम हो। 40 को दशकमा यहाँले भन्नुभयो कि जस्तै अलिक सुनिने र अलिकति प्रकाशित हुने कविको रूपमा, गजलकारको रूपमा विभिन्न साहित्यिक मञ्चहरूमा उपस्थिति मेरो बाक्लो हुन्थ्यो। त्यस पछाडि त साहित्यिक मञ्चहरूमा प्रकाशनहरूमा मेरो उपस्थिति यो कम भयो र ए मेरा यो जति यो 2063 सालमा अनुगुञ्जन नामको कविता सङ्ग्रह निस्कियो, त्यो सङ्ग्रह पनि म आफैमा त्यो कविता सङ्ग्रह निकाल्नका लागि म त्यति व्यक्तिगत रूपमा आफै चाहिँ उत्साहित पनि थिइनँ। हाम्रो वरिष्ठ कवि मेरा परम मित्र विष्णु बिबी घिमिरेजीले मेरो कविता, उहाँ त्यस बेलामा मेरो कविता धेरै नै उसमा उहाँ साझा प्रकाशबाट निस्कने गरिमामा पनि उहाँले मेरो कविता धेरै प्रकाशित गर्नुभएको थियो, उहाँलाई मलाई अभिव्यक्त गर्नुभएको थियो, ए लोकेशी तपाईँका पुराना ती कविताहरू त निकै थिए, त्यसलाई सङ्ग्रह गरेर एउटा पुस्तक निकाल्नु न भनेर उहाँले प्रेरणा दिएपछि नै मेरो त्यो अनुगुञ्जन पनि कविता सङ्ग्रहको रूपमा प्रकाशित भएको हो। अब यो प्रकाशित भइसकेपछि पनि लगभग अब अर्को सङ्ग्रह निस्किहाल्ने अवस्थामा त म पुगिया छैन, तर सबैलाई सङ्कलन गर्ने केही नयाँ सिर्जना गर्नलाई समय समेटेर चाहिँ एउटा थप कविता प्रकाशित गर्ने सोचाइमा चाहिँ म छु। तर अहिलेको यस बिचमा राजनीतिमा अलिकति व्यस्त भएको र राजनीति भर्खर केही समय अगाडि 1 महिना मात्र अगाडि राजनीतिक कृति पनि मेरो प्रकाशित भएको छ, तर साहित्यिकतर्फ मेरो रुचि रहँदा रहँदै पनि राजनीतिले थिचेर एक किसिमले हाम्रो अघि पनि मैले भने कवि केदारमान बेटीजीसँग पनि मेरो राम्रो सम्पर्क थियो, उहाँ घरमा जाने आउने पुरानो, उहाँ राजनीतिक कर्मी पनि हो, उहाँ साहित्यलाई भोजनालय राजनीतिलाई शौचालय भन्नुहुन्थ्यो, वास्तवमा म बढी शौचालय नै व्यस्त र अहिलेको राजनीतिले पनि यसो उहाँले जे अभिप्राय दिनु र साँच्चिक राजनीति भनेको चाहिँ शौचालय नै एक किसिम हामी फोहोरी खेल भन्छौँ। अब राजनीतिमा मूल्य मान्यता आदर्श छैन, केवल सत्ता पैसा र राजनीतिक धनवाद धनवादमा रूपान्तरण भयो। उहाँले त्यस बेला आजभन्दा 5 दशक 6 दशक अगाडि भनेको त्यो मार्मिक अभिव्यक्ति अहिलेको सन्दर्भमा अझ त्यो सान्दर्भिक भएको म देख्दछु। सायद अब राजनीतिबाट अलिकति विश्राम लियो भने मेरो क्षेत्र भनेको साहित्य नै हो।
हजुर, कवि लोकेश ढकालज्यू यहाँको नयाँ कृति चाँडै नै पढ्न पाइयोस्, यहाँलाई हार्दिक शुभकामना। थोरै नेपाली कविताको कुरा गरौं, नेपाली कविता आजको दिनमा निकै समृद्ध भइसकेको छ, यस सन्दर्भमा हिजो आज लेखिँदै गरेको कविताहरूलाई चाहिँ कसरी लिनु भएको छ?
मैले अब अहिलेको कविता मात्रै होइन समग्र साहित्यमा अब कम पढ्ने पाठकमा पर्छु, राजनीतिक व्यस्तताले मैले अघि नै भनिसकेँ, मैले इमान्दारीपूर्वक भन्नुपर्छ, धेरै गफ गरेर त हुँदैन।
हजुर,
कविताहरू पनि कम पढेको छु तर जति पढेको छु साहित्यमा नयाँ नयाँ प्रयोग होइन गर्ने प्रवृत्ति छ। गुणवत्ताका दृष्टिकोणले हामीभन्दा अघिल्लो पुस्ताले विशेष गरेर छन्दको कविता त मैले लेखिने तथा छन्दको कविता पनि अलिक कम हुँदै गएको गुणका दृष्टिकोणले पनि त्यो छ। तर अब आधुनिक कवितामा नेपाली साहित्य अगाडि बढेको छ, तर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रकाशित गर्ने त्यो चाहिँ नेपाली साहित्यले अहिलेसम्म पनि त्यो मौका नपाएको कारणले पनि अन्तर्राष्ट्रिय साहित्यमा पनि नेपाली साहित्य जगतले फड्को मार्न सकेको छैन। तर अब चाहिँ साहित्य क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरू उदाउने क्रम पनि त्यत्तिकै छ, तर नेपाली कवितादेखि लिएर अन्य विधाले पनि नेपाली जनजीवनको, नेपाली समाजको, नेपाली संस्कृतिको अहिले जति पनि अब विशेष गरेर अब यो सबै नीतिहरूको मूल नीति त जसुकै भए पनि राजनीति नै हुँदोरहेछ, राजनीतिले सबैलाई गाइड गर्ने रहेछ। साहित्य पनि राजनीतिबाट अलग त छैन, अभिव्यक्ति गर्ने त्यही साहित्य राजनीतिका विसङ्गति विकृतिदेखि लिएर समाजमा देखिएका जुन सबै सकारात्मक नकारात्मक सबै पक्षलाई उजागर गर्दै समाजलाई एउटा सही बाटोमा डोर्याउने एउटा साधन त साहित्य नै हो। त्यसमध्येमा पनि कविता कृति अझ शक्तिशाली अभिव्यक्ति हो। त्यो दृष्टिकोणले नेपाली कविता साहित्य अगाडि मैले राम्रोसँग अगाडि बढेको नै मैले अनुभूति गरेको छु।
हस्, कवि लोकेश ढकालज्यू रेडियो नेपालको साहित्य संसार कार्यक्रममा कुराकानी गर्ने समय दिनुभयो। कार्यक्रम मार्फत आफ्ना साहित्यिक धारणाहरू व्यक्त गरिदिनुभयो, आफ्नो एउटा कविता पनि वाचन गरेर सुनाउनुभयो। यहाँको साहित्यिक सक्रियताको कामना गर्दै रेडियो नेपाल साहित्य संसार कार्यक्रमको तर्फबाट यहाँप्रति आभार व्यक्त गर्छौं।
हस्, धन्यवाद, नमस्कार।
यतिखेर रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ। कवि लोकेश ढकालसँग संवाद गर्दै थियौं हामी। अब एउटा लघु कथा वाचन गरेर सुनाउँदैछौ। शीर्षक हो अर्को कथा। कथाकार हुनुहुन्छ खगेन्द्र बस्याल।
उनी घराइसी कामले काठमाडौँ गएकीमा लकडाउनले उतै रोकिन पुगिन्। त्यो कारणले उनले गर्नुपर्ने सबै घराइसी काम स्वत मैले गर्नुपर्ने भयो। आफूलाई मात्र खाना पकाउन परे पनि तयारी त पाँच जना बराबरको रहेछ। सामग्री जोडजाम, पकाऊ खाऊ अनि भाँडा मोती झै टल्काऊ। समय काट्न भने गाह्रो भएन। दगुर्दै बैठक कोठामा रहेको मोबाइलमा कतै यो विषयवस्तु चिप्लिन नपाओस् भनेर मूलभूत कुराहरू टिप्न लागे। टिप्दै गर्दा विषयवस्तुले चुम्बकले जसरी तान्यो। खाना पकाइरहेको बेला अचानक बिजुली चम्के झै लघु कथा फुर्यो। दगुर्दै बैठक कोठामा रहेको मोबाइलमा कतै यो विषयवस्तु चिप्लिन नपाओस् भनेर मूलभूत कुराहरू टिप्न लागे। टिप्दै गर्दा विषयवस्तुले चुम्बकले जसरी तान्यो। गहिरिन पुगे। मनमा चम्केको कथालाई खेस्राको रूपमा उतार्न सफल भए। निकै खुशी भए। त्यसपछि मोबाइलमै लेखिएकोलाई सम्पादन गर्ने जाँगर चल्यो। त्यो पनि सम्पन्न भयो। एउटा युद्ध जितेकै अनुभूति भयो। यत्तिकैमा नमिठो गन्ध आयो। दगुर्दै भान्सामा पुगे। भात डढेर हरिबिजो। ग्यास वरपर भातका उफ्रेका सीताले ताण्डव नृत्य देखाएका। हतार हतार ग्यास निभाए। मैले खाना पकाइरहेको छु भन्ने नै बिर्सेको रहेछु। मोबाइलमा मिस कलको ताती। ढोका खोलेर बाहिर हेर्दा त छिमेकीले भने, झ्यालबाट बोलाउँदा पनि नसुन्ने कस्तो अभिनय गर्न सकेको हँ। मोबाइलमा श्रीमतीको सिम्म गर्जन सुनियो। कोविडको महामारीले लकडाउन भइरहेको बेला पनि मोबाइल घरमै छोडेर कता हो लखर लखर। यो स्थिति हेर्दा लाग्यो, धन्य लघुकथा मात्रै लेखेको रहेछु। अझै लामो कथा लेखेको भए आज मेरो के गति हुने थियो। यो लघु कथा बाहिरको आफ्नै बिर्सन नसकिने कथा देखेर मलाई निकै डर लाग्यो।
खगेन्द्र बस्यालले लेख्नु भएको अर्को कथा शीर्षकको लघु कथा वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो सहकर्मी रीता तिमल सिन्हा। अब आजको साहित्य संसार कार्यक्रमको अन्तमा एउटा कविता सुनाउँछौ, देवी पराजुलीको कविता।
मेरो कविताको शीर्षक हो बुवा। व्यवहारका पत्थरले जति थिचे पनि नदेखाउने तिमी, बाधा विवधान सामना गर्नु परे नि खुसी देखाउने तिमी, दुःखका भुबरी आउँदा घरमा तिम्रै अभाव खड्किन्छ, पैँचो मागेर उधार खुसीहरू दुःख सबै सल्टिन्छ, पैँचो मागेर उधार खुसीहरू दुःख सबै सल्टिन्छ, छन् हात गोडा पटपटी फुटेका गोहोरको सरी छ छाला, अभाव वास्तविकता पन्साउँदै भित्र बहाउँछौ आँसुका बलिन्द्र धारा, अभाव वास्तविकता छुपाउँदै भित्र बहाउँछौ आँसुका बलिन्द्र धारा, धोका हार चोटहरू बिर्सदै न्यायमा उभिने तिमी, किताब कखरा जान्दैनौ लोकको हौदेव समान तिमी, किताब कखरा जान्दैनौ लोकको हौदेव समान तिमी, कति दुख्दा हुन् पत्र पत्र भई उठेका हातभरिका ती ठेला, भक्कानिएर आउँछ यो मनमा तिमीलाई सम्झेका बेला, भक्कानिएर आउँछ यो मनमा तिमीलाई सम्झेका बेला, अहंकार घमण्ड छैन अलिकति पनि छौ अनमोलका धनी, सत्ती साल झै कतै न डगमगाउने धरती सरी हौ तिमी, सत्ती साल झै कतै न डगमगाउने धरती सरी हौ तिमी। धन्यवाद।
बुवा शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि देवी पराजुली। आदरणीय श्रोताहरू, आज साहित्य संसार कार्यक्रममा कवि लोकेश ढकालसँगको संवाद सुनायौं। साथमा ईश्वर वल्लभको धुवाको जंगल तथा देवी पराजुलीको बुवा शीर्षकका कविताहरू र खगेन्द्र बस्यालले लेख्नु भएको अर्को कथा शीर्षकको लघु कथा सुनायौं। कार्यक्रम कस्तो भयो, यहाँहरूको सुझाव सल्लाह र प्रतिक्रिया हाम्रो इमेल साहित्यसंसार.radionepal@gmail.com पठाउनु हुन अनुरोध छ। साहित्य संसार कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाई सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौ। साहित्य संसार कार्यक्रमका प्रसारण भइसकेका अरू श्रृंखला सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np जानुहोस्। प्रसारण भइसकेका कार्यक्रमहरू तपाईँको फुर्सदको समयमा जुनसुकै बेला सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पर्सि शनिबार बेलुकी 9 बजेको समाचारपछि पुनः प्रसारण हुनेछ। यो जानकारी सँगै अब आजको लागि साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावल र सहकर्मी रीता तिमल सिन्हाको साथमा प्राविधिक सहकर्मी देवकी भण्डारी र म तारा प्रसाद वस्ती यहाँहरूसँग विदा माग्छु। अर्को हप्ता फेरि भेटौंला। नमस्कार।